अब आप देखिए कि आयत नंबर जो 210 है, इससे जो है जो कुरान के मुखालिफ थे ना, वो बहुत से इतराजात करते थे, उनके दिलों में बहुत से वहम थे। अल्लाह ताला ने जो उनके वहम थे ना, उनका यहां पर इनकार किया है। और काफिर क्या कहते थे, काफिरों का रसूल अल्लाह पर ये इल्जाम था, वो ये कहते थे कि कभी कहते रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को कि आप काहिन हैं, कभी कहते कि आप शायर हैं, कभी कहते कि आप जो हैं वो मजनू हैं, है ना। तो काफिर जो थे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को मुख्तलिफ जो थे वो नाम देते थे, मुख्तलिफ तरीके से आपका जो थे वो मजाक करते थे। अब यहां पर अल्लाह ताला कहते हैं वमा तनज़लत बिहि शयातीन, वमा तनज़लत, और नहीं उतरे और नहीं नाजिल हुए। तनज़लत तंजील से ही है, एहतमाम से, तदरीज से, थोड़ा थोड़ा करके, नहीं उतरे बेही, इसको लेकर, किसको लेकर, कुरान मजीद को। तो कुरान मजीद को लेकर नहीं उतरे शयातीन, शैतान की जमा है ना। और शैतान कौन होते हैं, बहके हुए, खुद बहके हुए होते हैं, दूसरों को बहकाते रहते हैं, है ना। तो कुरान मजीद की तासीर क्या है, कुरान मजीद जो है ये अल्लाह का उतारा हुआ कलाम है, ये शयातीन का उतारा हुआ कलाम नहीं है। अल्लाह ताला यहाँ पे कुरान मजीद की तारीफ कर रहे हैं, इसकी हकानियत, इसकी बरतरी उसको वाजे कर रहे हैं। वमा तनज़लत बिहि शयातीन, इस किताबे मुबीन को शयातीन लेकर नहीं उतरे। और आपने सूरत अशौरा में बिल्कुल शुरू में क्या पढ़ा था, तिल्क आयातुल किताबिल मुबीन, है ना, कि इस किताब को, ये जो किताब रसूल अल्लाह पर नाजिल की गई है, ये किताब है मुबीन, वाज़े किताब। और आपने आयत नंबर 192 में जिसे आज का सबक शुरू हुआ, वहां पे क्या पढ़ा था, वइन्नहु लतनज़ीलु रब्बिल आलमीन। तो अल्लाह ताला कह रहे हैं वमा तनज़लत बिहि शयातीन, इस किताब मुबीन को शैतान नहीं लेकर उतरे। अगर अहले मक्का ये समझते हैं के रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम माज़ अल्लाह काहिन है, या आम काहिनों की तरह इन पर कुरान जो है वो शयातीन काहिन आकर जो है वो इल्का कर जाते हैं, तो ये गलत बात है। क्योंकि वो रसूल अल्लाह को जो है कभी काहिन कहते थे, कभी ये कहते थे कि ये जो फरिश्ता कुरान लेकर आता है ना, ये फरिश्ता जो है दरअसल क्या है, फरिश्ता नहीं शैतान है। कभी कहते थे कि आप जो है ना काहिन जो है उनसे सीख लेते हैं, आम काहिनों की तरह, और फिर आकर बताते हैं। तो कहा वमा तनज़लत बिहि शयातीन, इसकी नफी की, फिर इसकी वजूहात बताई हैं। पहली वजह क्या है, वमा यम्बगी लहुम, और जो काहिन लोग होते हैं, जो शैतान होते हैं ना, उनको ये काम सजता ही नहीं है। यानी कुरान जैसा कलाम, इतने खूबसूरत दलाइल, खुदा परस्ती की तालीम, तो काहिन तो बुत परस्ती की तालीम देते हैं। कुरान आखरत का खौफ दिलाता है, और काहिन तो जालिम और बद इखलाक होते हैं, यानी बद इखलाकी की तालीम देते हैं ना। तो नबी का किरदार और शयातीन का मिजाज, इन दोनों में कहां निस्बत है। काहिन लोगों में फसाद डलवाएं, बुराइयों की रगबत दिलाएं, जब लोग काहिनों के पास जाते थे, पूछते थे, तो सवाल क्या पूछते थे, कि आशिक को माशूक मिलेगा कि नहीं, है ना। काहिन कौन होते थे जिनके बारे में वो ये समझते थे कि वो गैब जानते हैं, वो उनकी किस्मत का हाल बता सकते हैं। वो ये समझते थे कि काहिन जो हैं वो उनकी रहनुमाई कर सकते हैं, है ना। तो अल्लाह ताला ने यहां पर क्या बात बताई कि जो काहिनों का किरदार है और एक नबी का किरदार है, दोनों में अगर आप देखें तो बड़ा फर्क है। वमा यम बगी लहुम, तो पहली बात क्या है कि शैतानियत जो है ना, इसकी सिफत होती है गुमराही। शैतान गुमराह होते हैं और लोगों को गुमराह करते हैं, मसलन जुए में जुआ खेलेंगे तो कौन सा जुआ ठीक रहेगा, वो काहिनों के पास ये जाके पूछते है ना, कहानत करते थे ना वो लोग। इसी तरह फलां शख्स का ऊंट किसी ने चोरी कर लिया है, वो ऊंट मिलेगा कि नहीं, इस तरह के मसाइल वो काहिनों के पास जाके पूछते थे। आप सूरत निसा में भी इसकी तफसील पढ़ चुकी हैं, सूरत निसा की आयत 51, अलम तरा इल्लज़ीना ऊतू नसीबम मिनल किताबी युमिनूना बिल जिब्ति वत्तागूती व यकूलूना लिल्लज़ीना कफरू हाउलाई अहदा मिनल्लज़ीना आमनू सबीला। तो वो लोग कहते थे क्या कहते थे कि जो बुतों पर और जिप्त पर, बातिल माबूदों पर और जिप्त पर ईमान लाते थे, तो काफिरों के हक में कहते थे कि ये लोग ईमान लाने वालों से ज्यादा हदायत पर हैं। और हदीस में क्या आता है, जिप्त क्या होता है, बुत, काहिन या साहिर, झूठे माबूद। हदीस में आता है परिंदे उड़ाकर खत खींच कर फालगिरी करना, बचगुनी लेना, ये जिप्त है, ये सब शैतानी काम है। और यहूद में ये सब चीजें आम थी। इन्नल एआफता वत्तरका वत्तियारता मिनल जिप्त। तो एआनता या एआफता, तो बात क्या पता चलती है कि जो शैतान होते हैं काहिन, वो तो ऐसा कलाम जो है वो नहीं सुना सकते, वो नहीं बता सकते। ये यानी कैसे कहते हैं कि रसूल अल्लाह जो है वो किसी काहिन से सीखते हैं। दूसरी बात, वमा यस्तती ऊन, और ना ही उनके अंदर इसकी इस्तात है, कुदरत ही नहीं है, वो इस पर कादिर ही नहीं है कि वो ऐसा कर सकें, यानी उनके बस में भी नहीं है। और आपको पता ही है क्योंकि उनके अंदर जो है वो उनकी शैतानी फितरत है, नीयत खराब है, उनके इरादे नापाक हैं। जब मकासिद उनके गलत हैं, खबीस हैं, तो ऐसा कैसे हो सके कि वो ऐसा कुरान जो है वो नाजिल कर दें। तो इससे क्या बात पता चलती है, अल्लाह रब्बुल इज्जत कह रहे हैं कि ना वो ऐसा कर ही सकते हैं और ना ही ये काम उनको सजता है। इन्नहुम अनिस्समी लमाजुलून। तीसरी बात कही, इन्नहुम बेशक वो लोग जो काहिन साहिर हैं, शायर हैं, मजनू दीवाने, जो भी ऐसे लोग हैं, इन्नहुम अनिस्समी, बेशक ये शैतीन सिर्फ लोग जो हैं, लमाजुलून, सम के मानी जो है ये, इसके मानी क्या है, समात, सुनना, के वो तो इसकी समात तक से दूर रखे गए हैं। लमाजुलून ये इसम मफूल है, जमा मुजक्कर, और इसके मानी क्या है कि कुरान जो है शैतान इसके अंदर दखल अंदाजी नहीं कर सकते। जब सुनते ही नहीं है और सुन ही नहीं सकते, तो फिर इसके अंदर दखल अंदाजी जो है वो कैसे करें, है ना। तो आप देख लीजिए कि जैसे सूरत जिन आयत 8 और 9 में जो है क्या बात पता चलती है कि खुद जिन्होंने अपनी जबान से इस बात का इतराफ किया, इकरार किया, वह क्या कहा, अन्ना लमसना समा फवजद नाहा, और हमने आसमान का जायजा लिया तो देखा, तो हमने पाया कि इसमें मुलियत हरसन शदीदन, के इसको जो है वो भर दिया गया है पहरेदारों से, हरसन शदीदन, मजबूत पहरेदारों से, व शोहबन और शहाबों से, व अन्ना कुन्ना नकउदु मिन्हा मकायदा लिस्सम, और हम इसमें मुख्तलिफ ठिकानों में कुछ सुनने के लिए जब बैठते थे तो होता क्या था, फमई यस्तमेल आना यजिद लहू शिहाबर रसदा। तो अब जब हम में से कोई कान लगाएगा तो एक शहाब को अपनी घात में पाएगा। तो पहले क्या होता था कि जो है वो कुरान के नाजिल होने से पहले, रसूल अल्लाह के आने से पहले, जो मलाए आला थे क्या करते थे कि शैतान जो थे वो मलाए आला की बातों में गुन सुन ले लेते थे, वो सुन गुन ले लेते थे, पता कर लेते थे कुछ थोड़ा बहुत, जैसे कान लगाना, टो लगाना, कोई बात सुनकर लेकर उसको उड़ खड़े होना, भाग खड़े होना। तो लेकिन सूरत जिन जो है उससे भी क्या बात पता चलती है, अल्लाह ताला ने निजामे जो मलकूत था ऊपर जहां पे फरिश्ते थे, जब हजरत जिब्राइल अलैहिस्सलाम के जरिए कुरान भेजा जाता था तो सुनाया जा रहा है तो कोई सुनगुन ना कर ले। जैसे आपने वो एक हदीस भी पढ़ी थी ना कि बादिल को हुक्म दिया कि फलां जाकर जो है वो जगह पे बरसो, तो एक आदमी ने भी उस बात को सुना था, तो कभी जैसे किसी का सुनगुन कर लेना। तो अब यहाँ पे है कि अल्लाह ताला इस आयत में बता रहे हैं इन्नहुम अनिस्समी लमाजुलून के कुरान शैतानी दखल अंदाजियों से महफूज है। हर किस्म की शैतानी शैतानी मदाखलत जो है ना उसे अल्लाह ताला ने जो है वो उसको महफूज रखा है। ये बात अल्लाह ताला ने बताई है कि कुरान मजीद जो है वो जब अल्लाह ताला जिब्राइल अलैहिस्सलाम को रूहुल अमीन को देते, वो रसूल अल्लाह के दिल पर नाजिल करते, तो पहले जो है उससे पहले क्या था कि शैतान कुछ सुनगुन की कोशिश करते थे, लेकिन फिर जब ये कलाम नाजिल किया गया तो इर्द गिर्द कड़ा पहरा मुकर्रर कर दिया गया। और उसकी वजह क्या थी कि बातिल की इसमें आमेजिश ना हो सके और कलाम को चोरी छुपे सुनने की शैतीन कोशिश ना कर सके, और अगर वो कोशिश करते तो शहाबे साकब उसका पीछा करता, तो भाग खड़े होते। तो यही बात है जिसकी तरफ यहाँ पे इशारा किया गया है। फला तदउ मअल्लाहि इलाहन आखरा फतकूना मिनल मुअज़्ज़बीन, बस ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के साथ किसी दूसरे माबूद को ना पुकारो। अब यहाँ पे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को कहा जा रहा है कि अल्लाह को छोड़कर किसी दूसरे को ना पुकारिए। आखरा दूसरा इलाह, इलाहन आखर दूसरा इलाह, आखरी नहीं है आखर कोई दूसरा। फतकूना मिनल मुअज्जबीन, मुअज्जबीन तो वरना तुम भी सजा पाने वालों में शामिल हो जाओगे। मुअज्जब की जमा है मुअज्जबीन, जिसको अजाब दिया जाए सजा दी जाए। अब देखिए रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को असल में कहा जा रहा है, लेकिन जो मुकज्जबीन मुनकरीन और काफिर थे उनको जो है वो सुनाया जा रहा है ना। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो थे वो तो सबसे बढ़कर तौहीद परस्त थे, तो कहा ये जा रहा है कि दूसरे लोग जो हैं वो बच जाएं, वो संभल जाएं। अब सवाल ये पैदा हो रहा है, बात हो रही थी शैतीन की और काहिनों की और बीच में जिक्र आ गया तौहीद का, इसकी क्या वजह है? असल में ये जो किसी के पास जाकर अपनी किस्मत का हाल मालूम करना, ये भी जो है ये शिर्क है। और सितारे बोलते हैं ये हफ्ता कैसा रहेगा, काला कव्वा उसे शगुन लेना, काला रंग उल्टा जूता पांचा उल्टा हो गया, या फिर नंबर, कोई कहता है 9 नंबर ठीक नहीं है हमारे लिए, 11 नंबर ठीक नहीं है, कोई कहता है दिन फलां दिन हमारे लिए, जैसे पहले किताब में या पिछली कौमों से ये बात उनके यहां आ गई कि बुध का दिन वो अच्छा नहीं समझते कि मनहूस है कि अजाब शुरू हुआ है ना। तो जो बात जो है वो सामने आ रही है वो क्या है कि ये सारी बातें शिर्क है। और हमें भी जायजा लेना चाहिए इस बात का कि आज भी तालीम एजुकेशन कुरान आम होने के बाद भी लोगों के अकीदे कैसे हैं कि किसी पत्थर से, किसी लकड़ी से, किसी जो है वो रंग से, किसी दरख्त से लोग शगुन लेते हैं, जानवर को उड़ाकर शगुन लेना है ना, मुख्तलिफ चीजों से शगुन लेते हैं। तो ये चीजें सारी क्या हैं? ये चीजें हराम हैं, ये जिद्द है। तो काहिन भी क्या करते थे? काहिन उनको किस्मत का हाल बताते थे है ना। तो बाज़ वक़्त ऐसा भी होता है कि वो जो बात करता है कुछ कुछ ठीक बात भी करता है ना, तो लोगों की आजमाइश हो जाती है। वो कहते हैं लो जी उनको ये बात पता है कि हमारे साथ कभी ऐसा हुआ था है ना, तो उन्होंने उसने कोई सुनगुन कर ली, कोई बात उसको पता चल गई, या कहीं से उसने जैसे उसने अपने जो है वो ऐसे लोग छोड़े हुए होते हैं जिससे वो पता कर लेते हैं और वो कुछ बातें सामने रखते हैं, तो फिर लोग क्या करते हैं कि नकद दीन अपना वहीं पर बेच आते हैं। तो ऐसा करना, ऐसा उन ऐसे लोगों के पास जाना, और बाद लोग कहते हैं कि नहीं मैं यकीन थोड़ी करती हूं, बस मैं ऐसे ही उसको ये हफ्ता कैसा रहेगा, और जैसे डेट ऑफ बर्थ से लोग कि मेरी डेट ऑफ बर्थ जो है मेरा सितारा कौन सा है, क्या कहते हैं उसको स्टार कौन सा है, और फिर उसे लेते हैं कि अच्छा تجارت میں برکت ہوگی، سفر ٹھیک رہے گا کہ نہیں، شادی کر دوں کہ نہیں، منگنی کروں کہ نہیں، پھر اس طرح کے لوگ باتیں کرتے ہیں. تو یہ ساری چیزیں کیا ہیں؟ یہ شرک ہیں، اور یہ اہل مکہ کرتے تھے، یہ اور آج جو ہے اگر امت مسلمہ میں سے ایسا لوگ کرتے ہیں تو یہ چیز جو ہے وہ حرام ہے. اور رسول اللہ صلی اللہ علیہ وسلم کی وہ حدیث تو آپ کو یاد ہوگی جو پہلے بھی آپ نے سنی تھی، جس سے ہمیں کیا بات پتہ چلتی ہے کہ یعنی اس کا نچوڑ کیا ہے کہ اگر کوئی کسی کاہن کے پاس گیا تو اس نے وہ رسول اللہ کی لائی ہوئی تعلیمات پر ایمان نہیں لایا. تو ایمان کا خطرہ ہے جانے میں، پوچھنے میں، پتہ کرنے میں، ہاتھ دکھانا، ستاروں سے قسمت کا حال پتہ کرنا، اور اس طرح کی بہت سی باتیں. تو کیا کرنا ہے؟ توحید پرست بننا ہے. رسول کو کہا جا رہا ہے کہ ورنہ تم بھی سزا پانے والوں میں شامل ہو جاؤ گے، پھر میرا اور آپ کا شمار کن لوگوں میں ہوگا. وَأَنذِرْ عَشِيرَتَكَ الْأَقْرَبِينَ، اپنے قریب ترین رشتہ داروں کو ڈراؤ. اب دیکھ لیجئے، ابراہیم علیہ السلام نے بھی سب سے پہلے اپنے گھر میں دعوت دی، پھر اپنی قوم کو دعوت دی. تو اب کیا کہا جا رہا ہے کہ اپنے قریب ترین رشتہ دار جو ہیں ان کو جو ہے آپ ڈرائیے. اس کا مطلب کیا ہے کہ اصل بات یہ ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کے جو رشتہ دار ہیں، جو خاندان ہیں، جو عزیز ہیں، ان کے لیے بھی کوئی رعایت نہیں ہے، کوئی گنجائش نہیں ہے. عشیرت تک، عین شین را سے ہے، جیسے عشرہ دس، اسی سے یہ کنبہ، قبیلہ، رشتہ دار کے لیے یہ استعمال ہونے لگا لفظ، کہ جو بھی آپ کے قریبی لوگ ہیں. اور کہتے ہیں کہ جب یہ آیت جو تھی وہ نازل ہوئی تو رسول اللہ صلی اللہ علیہ وسلم نے سب سے پہلے اپنے دادا کی اولاد کو خطاب کیا اور ایک ایک کو پکار کر صاف صاف کہہ دیا، یا بنی عبد المطلب، یا عباس، یا صفیہ اما تو رسول اللہ، یا فاطمہ بنت محمد، تم لوگ آگ کے عذاب سے اپنے آپ کو بچانے کی فکر کر لو، میں اللہ کی پکڑ سے تم کو بچا نہیں سکتا، البتہ میرے مال میں سے تم لوگ جو کچھ چاہو گے مانگ سکتے ہو. پھر آپ نے صبح سویرے صفا کے سب سے اونچے مقام پر کھڑے ہو کر پکارا، یا صباح، ہائے صبح کا خطرہ. ایسے پکارنے کا مطلب تھا بہت بڑا کوئی خطرہ ہے جو درپیش ہے. اے قریش کے لوگوں، اے بنی کعب بن لوئی، اے بنی مرہ، اے آل قصہ، اے بنی عبد مناف، اے بنی عبد شمس، اے بنی ہاشم، اے آل عبد المطلب. اس طرح قریش کے ایک ایک قبیلے اور خاندان کا نام لے لے کر آپ نے آواز دی. عرب میں یہ قاعدہ تھا کہ جب صبح تڑکے کسی اچانک حملے کا خطرہ ہوتا تو جس شخص کو بھی اس کا پتہ چل جاتا وہ اسی طرح پکارنا شروع کرتا، اور لوگ اس کی آواز سنتے ہی ہر طرف سے دوڑ پڑتے. تو رسول اللہ صلی اللہ علیہ وسلم کی اس آواز پر سب لوگ گھروں سے نکل آئے، اور جو خود نہ آ سکا اس نے اپنی طرف سے کسی خبر لانے والے کو بھیج دیا. جہاں جب سب لوگ جمع ہو گئے تو آپ نے فرمایا، لوگوں، اگر میں تمہیں بتاؤں کہ اس پہاڑ کے دوسری طرف ایک بھاری لشکر ہے جو تم پر ٹوٹ پڑنا چاہتا ہے تو کیا تم میری بات سچ مانو گے؟ سب نے کہا، ہاں، ہمارے تجربے میں تم کبھی جھوٹ بولنے والے نہیں رہے. آپ نے فرمایا، اچھا، تو میں اللہ کا سخت عذاب آنے سے پہلے تم کو خبردار کرتا ہوں، اپنی جانوں کو اس کی پکڑ سے بچانے کی فکر کرو، میں اللہ کے مقابلے میں تمہارے کسی کام نہیں آ سکتا. قیامت میں میرے رشتہ دار صرف متقی لوگ ہوں گے، ایسا نہ ہو کہ دوسرے لوگ نیک اعمال لے کر آئیں اور تم لوگ دنیا کا وبال سر پر اٹھائے ہوئے آؤ. اس وقت تم پکارو گے یا محمد، مگر میں مجبور ہوں گا، تمہاری طرف سے منہ پھیر لوں گا، البتہ دنیا میں میرا اور تمہارا خون کا رشتہ ہے اور یہاں میں تمہارے ساتھ ہر طرح کی صلہ رحمی کروں گا. تو یہ مضمون بخاری، مسلم، مسند احمد، ترمذی، نسائی، تفسیر ابن جریر میں جو ہے وہ ملتا ہے. تو اس سے کیا بات پتہ چلتی ہے کہ جو قریبی لوگ ہیں، جو رشتہ دار ہیں، ان کو ڈرانا چاہیے. اور ہمیں یہ بات پتہ بھی چلتی ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے جو ہے وہ کیا کیا. کہتے ہیں کہ قریبی رشتہ داروں کے لیے جو تھی وہ دعوت ایمان کے لیے دعوت تام آپ نے کی تھی. ہم دعوت تام تو بہت کرتے ہیں، دعوت ایمان نہیں کرتے. اور دعوت تام نے، جو دعوت تام تھی، اس میں آپ نے باقاعدہ دعوت ایمان دی، ہے نا، باقاعدہ آپ نے جو ہے ان کو دعوت دی، آپ نے تقریر کی. تو کیا بات پتہ چلتی ہے کہ ہمیں بھی دعوت تام میں باقاعدہ درس کا اہتمام کرنا چاہیے، دعوت دینی چاہیے، بتانا چاہیے گھر والوں کو. اچھا، اب یہاں پہ یہ کہا گیا کہ انذر عشیرتک الاقربین، وانذر اور ڈرائیے اپنے قریبی رشتہ داروں کو. اب اس کا یہ مطلب نہیں ہے کہ صرف خاندان والوں کو ڈرانا ہے اور دوسروں کو نہیں ڈرانا, بلکہ کیا ہے, ایک جو ہے یہاں پر اللہ تعالیٰ نے حکم دے دیا, ایک اصول واضح کر دیا کہ سب سے پہلے اپنا آپ, قو انفسکم واہلکم نارا, پھر گھر والے, پھر اس کے بعد رشتہ دار, پھر اس کے بعد قوم, اور پھر پوری دنیا تک یہ پیغام جو ہے وہ پہنچنا چاہیے. تو نبی کا منصب کیا ہے, خود عمل کرے, اور وہ خود عمل کرتا ہے نا, سب سے بڑھ کر عمل کرنے والا. مثلا سود کے بارے میں آپ نے کیا کہا تھا کہ زمانہ جاہلیت کا ہر سود جو لوگوں کے ذمہ تھا میرے ان قدموں تلے رون ڈالا گیا, اور سب سے پہلے جس سود کو میں ساقط کرتا ہوں وہ میرے چچا عباس رضی اللہ عنہ کا ہے. ایک دفعہ چوری کے جرم میں قریش کی ایک عورت آئی تھی فاطمہ نامی, آپ نے اس کے بھی ہاتھ کاٹنے کا حکم دیا تھا. حضرت اسامہ بن زید رضی اللہ عنہ نے اس کے حق میں سفارش کی, آپ نے فرمایا خدا کی قسم اگر محمد کی بیٹی فاطمہ بھی چوری کرتی تو میں اس کا ہاتھ کاٹ ڈالتا. تو کیا ہے کہ آپ سب سے بڑھ کر عمل کرنے والے تھے. تو کیا ہے کہ دعویٰ کرنا ہے. دوسری بات کیا پتہ چلتی ہے کہ جب دعویٰ کریں تو دو حکم دیے گئے, اور وہ کیا ہے, وَخْفِضْ جَنَاحَكَ لِمَنِ اتَّبَعَكَ مِنَ الْمُؤْمِنِينَ, اور آپ نیچا کر لیجئے. وَخْفِضْ خَافَ دُعَاتَ کا معنی ہوتا ہے اپنے آپ کو جھکا لیجئے, اپنے آپ کو نیچے کر لیجئے. جیسے ایک ہوتا ہے کہ آواز کو نیچے کرنا ہے نا, آواز کو نیچے کرنا, اس کے لیے آپ پڑھ چکی غز, غین, دعاد, دعاد ہے نا. اور ایک ہوتا ہے بدن کو جھکانا, رقا. ایک ہوتا ہے شرمندگی سے سر جھکا لینا, نکاسا ہے نا. لیکن یہاں پہ خفادا ہے, خفادا جھکانا یا پست کرنا, یہ عام لفظ ہے, ظاہری طور پر بھی استعمال ہوتا ہے اور معنی طور پر بھی یہ استعمال ہوتا ہے کہ آپ جھکا لیجئے کس کو, جناح کا. تو معنی کیا ہے کہ اپنے جو کندھے ہیں ان کو جھکا لیجئے. اے محمد صلی اللہ علیہ وسلم آپ اپنے کندھوں کو جھکا لیجئے. اس کا مطلب کیا ہے کہ ایمان لانے والوں کو اپنی شفقت کے بازوؤں کے نیچے چھپا لیجئے, جیسے پروں کو ان کے لیے بچھا لیا جائے. جناح پر کو کہتے ہیں نا, پرندے کے پر کو کہتے ہیں. تو پروں کو ان کے لیے بچھا لیجئے, نیچے کر دیجئے, سے مراد کیا ہے, آپ نرمی اختیار کیجئے, آپ تواضع اختیار کیجئے, آپ شفقت اختیار کیجئے. تو شفقت کیا ہے, نرمی. آپ دیکھیں پرندہ جب اترتا ہے تو پروں کو پوری طرح بچھاتا ہے, پوری طرح نیچے کرتا ہے اور رفتار نرم کرتا ہے. جہاز بھی اسی طرح ہوتا ہے اترتے وقت, ہے نا. تو یہاں پہ کیا ہے, وقف جناح کا, کہ آپ اپنے جو کندھے ہیں ان کو نیچا کر لیجئے. لمن اس شخص کے لیے, اتباع کا, جو آپ کا اتباع کرے, من المومنین ایمان لانے والوں سے. تو اس کا مطلب یہ ہے کہ جو آپ کی پیروی اختیار کریں, آپ ان کے ساتھ تواضع کے ساتھ پیش آئیں. جو لوگ بھی ایمان لے آئیں آپ کے رشتہ داروں میں سے اور عام لوگوں میں سے, آپ ان سے نرمی کا رویہ اختیار کریں. فَإِنْ أَسَوْكَ, اور جو معصیت اختیار کریں, جو نافرمانی کریں, جو انکار کریں, فَقُلْ, تو کہہ دیجئے, اِنِّي بَرِيءٌ مِمَّا تَعْمَلُونَ, کہ تم جو کچھ کرتے ہو میں اس سے بری ذمہ ہوں. تو مطلب یہ ہے کہ بے شک اگر آپ کے رشتہ دار ہی کیوں نہ ہوں, اگر وہ آپ کا انکار کر دیں تو پھر آپ بھی ان سے اعلان برات کر دیں, آپ بتا دیجئے کہ پھر جو ہے مکذبین کے لیے عذاب ہے. انی بری مما تعملون, رشتہ دار ہوں یا عام لوگ ہوں. اور یعنی گویا کہ تعلیم دی جا رہی ہے, حب فی اللہ والبغض فی اللہ, یعنی اللہ کے لیے محبت اور اللہ کے لیے ناراضگی ہونی چاہیے, اپنے اور غیر کی کوئی تمیز نہیں ہے. پھر فرمایا, وتوکل علی العزیز الرحیم, اور آپ توکل کیجئے, بھروسہ کیجئے, کس پر, جو غالب ہے اور جو رحیم ہے. آپ دیکھ لیجئے, یعنی اعلان برات جب آپ کر لیں تو نتائج کی فکر نہ کریں. یہاں پہ رسول اللہ صلی اللہ علیہ وسلم کو بتایا جا رہا ہے جب آپ اعلان برات کر لیں تو آپ کسی سے ڈرے نہیں، آپ پریشان نہ ہوں، بلکہ آپ اس اللہ پر بھروسہ کر لیجئے، ان کو اس اللہ کو اپنا وکیل بنا لیں جو زبردست بھی ہے اور رحیم بھی ہے، ہے نا، اور جس کی پشت پر اللہ جیسا عزیز ہو دنیا اس کو نیچا نہیں دکھا سکتی. مولانا مودودی رحمت اللہ علیہ کے بارے میں آتا ہے کہ انہوں نے ایک کتاب لکھی تھی نا، انہوں نے یہ کہا تھا کہ قادیانی جو ہیں، کیونکہ وہ رسول کو آخری نبی نہیں مانتے تو اس لیے وہ جو ہیں وہ کافر ہیں، تو ان کو جیل میں ڈال دیا گیا تھا اور سزائے موت جو تھی سنائی گئی تھی، پھانسی کی سزا. اور جتنی اسلامک اسٹیٹ تھی دنیا بھر میں احتجاج ہوا اور حکومت کو کہا جا رہا تھا کہ وہ غلط کر رہی ہے، اور ان سے لوگوں نے کہا تھا کہ آپ معافی مانگ لینا. گورنمنٹ نے کہا تھا کہ ٹھیک ہے اگر یہ معافی مانگ لے کہ اس نے یہ بات کہی ہے، غلط کہی ہے، یہ معافی مانگ لے اپنی غلطی کی تو ہم اس کو معاف کر دیں گے. اور بعض دوستوں نے بھی کہا، تو آپ نے کہا تھا کہ جو ہے وہ جب تک اللہ نہ چاہے یہ الٹے بھی لٹک جائیں نا سب مل کر، یہ مجھے لٹکا نہیں سکتے جب تک اللہ نہ چاہے. تو اگر اللہ نے میرے قسمت میں یہ لکھی ہے تو پھر مجھے وہ منظور ہے، اور اگر اللہ نے میرے لیے رہائی لکھی ہے تو یہ الٹے بھی لٹک جائے تو مجھے پھانسی نہیں دے سکتے. اور انہوں نے معافی مانگنے سے انکار کر دیا تھا اور بعد میں ان کو جیل سے رہا کر دیا گیا، اور وہ جیل میں تھے تو انہوں نے تفہیم القرآن لکھی، اس کا آغاز کیا. تو یہ ہے اصل بات کہ وتوکل علی العزیز الرحیم، اور اس زبردست اور رحیم پر توکل کرو، یعنی اللہ تعالی کی خاطر اللہ کے کام میں جان لڑائی جائے، اللہ کوششوں کو کبھی رائیگاں نہیں کرتا اور پھر پریشان نہ ہوا جائے. اور وہ اللہ کیسا ہے جس پر توکل کرنا ہے، وہ زبردست بھی ہے، سزا بھی لوگوں کو دے گا جو غلطی کریں گے، اور رحیم اور رحم کرنے والا ہے، جو معافی مانگیں گے ان کو رحم کرے گا ان پر. اللہ ذی یراک حین تقوم، جو تمہیں اس وقت دیکھ رہا ہوتا ہے جب تم اٹھتے ہو. تو یہاں پر کیا اس کے معنی ہے حین تقوم؟ مفسرین کہتے ہیں کہ یہاں پر رسول اللہ صلی اللہ علیہ وسلم کی تعریف کی گئی ہے، تحسین کی گئی ہے، کہ جب آپ جو ہیں وہ راتوں کو شب بیداری کے لیے اٹھتے ہیں، تہجد کے لیے اٹھتے ہیں، دعائیں کرتے ہیں، تو وہ اللہ تمہیں دیکھتا ہے. ایک تو اس کے یہ معنی ہے الذی یراک حین تقوم، وہ اللہ تمہیں دیکھتا ہے جب تم راتوں کو اٹھتے ہو. یہ تمہاری سرگرمی، یہ تمہاری جو ہے وہ شب بیداری، یہ اللہ کو بڑی پسند ہے. الذی یراک، وہ اللہ تمہیں دیکھتا ہے، حین تقوم، جب تم اٹھتے ہو. تو ایک تو ہے نماز کے لیے اٹھنا، دوسرا مفسرین یہ کہتے ہیں کہ یہاں پر اٹھنے سے مراد ہے فریضہ رسالت ادا کرنے کے لیے اٹھنا، حق کا پیغام دینا اور باطل سے منع کرنا. تو جب آپ یہ کام کرنے کے لیے اٹھتے تھے اور لوگ آپ کے ساتھ برا سلوک کرتے تھے، تو اللہ تعالیٰ جو ہیں وہ آپ کو کیا کرتے ہیں، اکیلے تھوڑی چھوڑ دیا اللہ تعالیٰ نے، اللہ تعالیٰ آپ کو جو ہے وہ دیکھ رہے ہیں. الذی یراک حین تقوم، یہ اس کے معنی ہیں. وتقلبک فی الساجدین، وتقلبک، اور تیرا آنا جانا، قاف لام با کے معنی ہوتے ہیں پلٹنا، ہے نا، حالت میں تبدیلی ہونا. قلب دل کو بھی کہتے ہیں، انقلاب، جب کوئی اور کسی کی حکومت آ جاتی ہے. تو تقلب جو ہے اس کے معنی ہے آنا جانا، آمد شد، ایاب ذہاب، یعنی گویا کہ آنے جانے میں بہت زیادہ، کبھی آنا کبھی جانا. وَتَقَلُّبَ کا، اور تیرا آنا جانا، تمہاری نقل و حرکت کا، کی ضمیر رسول اللہ صلی اللہ علیہ وسلم کے لیے، تیری الٹ پلٹ، آنا جانا. فِي السَّاجِدِين، ساجد کی جمع ہے ساجدین، تو ساجد کون ہوتا ہے؟ سجدہ کرنے والا. تو جو سجدہ گزار لوگ ہیں ان میں تمہارا آنا جانا جو ہے نا، وہ بھی اللہ دیکھتا ہے. اس کا مطلب یہ ہے کہ تمہارے ساتھی جو تھے وہ کیا کر رہے ہیں، وہ بھی سجدے کر رہے ہیں. جیسے صحابہ جو تھے وہ عبادت کرتے تھے، سجدہ کرتے تھے، نیک کام کرتے تھے، تو رسول اللہ صلی اللہ علیہ وسلم کیا کرتے تھے کہ آپ جو تھے خود تو تہجد پڑھتے تھے، دعائیں کرتے تھے، مناجات کرتے تھے، ساسا صحابہ کو بھی کہتے تھے، صحابہ بھی شب بیداری کرتے تھے، سجدے کرتے تھے، اور رسول اللہ صلی اللہ علیہ وسلم کبھی خود شب بیداری کرتے، کبھی مسجد میں جا کر صحابہ کو دیکھتے کہ وہ دعا کر رہے ہیں، عبادت کر رہے ہیں، اس میں مصروف ہیں، تو آپ بڑے خوش ہو جاتے. جیسے حضرت مسیح علیہ السلام کے بارے میں آتا ہے کہ جب آزمائش کا آخری مرحلہ آیا تو ایک پہاڑی پر جا کر دعا میں مشغول ہو گئے، اپنے شاگردوں کو بھی ہدایت کی کہ وہ جاگیں اور دعا کریں اور فتنے میں نہ پڑیں. پھر وہ بار بار اپنے شاگردوں کے پاس یہ دیکھنے کے لیے آئے کہ وہ دعا کر رہے ہیں یا نہیں. شاگرد سو جاتے تو ان کو بار بار جگاتے کہ دعا کرو تاکہ فتنے سے محفوظ رہو. تو رسول اللہ صلی اللہ علیہ وسلم خود کرتے تھے، اپنے صحابہ کو تاکید کرتے تھے، پھر ان کو دیکھتے تھے کہ میرے ساتھی بھی یہ کام کر رہے ہیں، پھر جو وہ ان کی دعائیں، ان کی مناجات اور ان کی شب خیزی، ان کی سرگرمیاں جو تھیں، اس کو دیکھ دیکھ کر خوش ہوتے تھے. تو اللہ تعالیٰ کہتے ہیں کہ اللہ تمہیں اس وقت دیکھ رہا ہوتا ہے جب تم خود فریضہ رسالت ادا کرتے ہو، جب تم راتوں کو اٹھتے ہو. اور بعض مفسرین نے تقوم کے اور بھی معنی لیے ہیں، جیسے بیٹھے ہوئے ہیں تو اٹھے، کسی یعنی اچھے کام کے لیے آپ اٹھے، لیکن زیادہ تر یہ ہے کہ شب بیداری، تہجد کے لیے اٹھنا اور فریضہ رسالت کے لیے، اور ویسے بھی فریضہ رسالت میں ساری باتیں آ جاتی ہیں. اور سجدہ گزار لوگوں میں وہ تکلب ہوا کا، اور آپ کا چلنا پھرنا، یعنی رسول اللہ جا کر دیکھتے تھے، کبھی آتے تھے کبھی جاتے تھے، کن کو؟ فی ساجدین، سجدہ کرنے والوں کو. اور سجدہ کرنے والے کون تھے؟ صحابہ. ان پر اللہ نگاہ رکھتا ہے، یعنی تمام دوڑ دھوپ آپ کی اور آپ کے ساتھیوں کی اللہ تعالیٰ دیکھتے ہیں. انہ ہو السمیع العلیم، اور وہ سب کچھ سننے والا اور جاننے والا ہے. یعنی جب اللہ پر توکل کی ہے تو اللہ تعالیٰ کہتے ہیں کہ وہ اللہ جو عزیز اور رحیم ہے، وہی اللہ ہے جو کہ سمیع اور علیم ہے. موقع کی مناسبت سے تم دعائیں کرتے ہو تو اللہ سنتا ہے، تم کام کرتے ہو دعویٰ کا، لوگ برا بھلا کہتے ہیں، اللہ جانتا ہے. تو اللہ تعالیٰ اپنا بڑا خوبصورت انداز میں تعارف کروا رہے ہیں اور رسول اللہ اور آپ کے ساتھیوں کی تعریف کر رہے ہیں کہ آپ کی زندگی نہ کاہنوں والی ہے، نہ شاعروں والی ہے، نہ مجنوؤں والی ہے. پھر لوگ آپ پر کیسے الزام لگاتے ہیں، کبھی آپ پر کبھی قرآن پر.